سنیچر 25 اپریل کی سربین کے ساتھ نازیہ میمن کا سلام. نیپال میں شدید ترین زلزلہ، قریباً 1000 افراد ہلاک، پہاڑوں پر تودے گرنے لگے. تباہی و بربادی کس پیمانے پر ہوئی ہے؟
یہ بہت ہی پھیلا ہوا ہے اور ایوریسٹ تک بھی، جہاں جو ماؤنٹینئرنگ ہو رہی ہے وہاں بھی لوگ پھنسے ہوئے ہیں اور لوگ مرے ہیں وہاں.
تفصیلات عالمی خبروں کے بعد.
یہ بی بی سی اردو سروس ہے، شمائلہ خان سے خبریں سنیے. نیپال میں آنے والے شدید زلزلے میں اب تک 1000 کے قریب افراد کے ہلاک ہونے کی اطلاعات ہیں. نیپالی پولیس کا کہنا ہے کہ ہلاکتوں کی تعداد میں اضافے کا خدشہ ہے کیونکہ کئی افراد ملبے تلے دبے ہیں. اطلاعات ہیں کہ زلزلے کی وجہ سے ماؤنٹ ایوریسٹ پہ گئے کئی کوہ پیما بھی ہلاک ہوئے ہیں. شمالی بھارت میں زلزلے کے سبب 30 افراد ہلاک، جبکہ تبت میں 2 اور بنگلہ دیش میں 1 شخص ہلاک ہوا ہے. مزید تفصیل سنیے زیشان حیدر سے.
امریکی جیولوجیکل سروے کے مطابق زلزلے کی شدت ریکٹر سکیل پر 7.9 ریکارڈ کی گئی ہے، اور اس کا مرکز نیپال کے شہر پوکھرا کے مشرق میں 80 کلومیٹر دور کا علاقہ بتایا جاتا ہے. زلزلے میں کئی تاریخی عمارتیں تباہ ہو گئی ہیں. نیپالی حکومت نے ملک میں ہنگامی حالت کے نفاذ کا اعلان کر دیا ہے اور کہا ہے کہ انہیں عالمی امداد کی ضرورت ہوگی. وزیر اعظم نواز شریف نے نیپال اور شمالی بھارت میں شدید زلزلے اور اس میں ہونے والے جانی اور مالی نقصان پر گہرے دکھ کا اظہار کیا ہے.
وزیر اعظم پاکستان نواز شریف اور پاکستانی فوج کے ترجمان میجر جنرل عاصم سلیم باجوہ نے سرگرم کارکن سبین محمود کے قتل کی مذمت کی ہے. دوسری جانب کراچی پولیس نے ڈیفینس تھانے میں سبین محمود کے قتل کا مقدمہ انسداد دہشت گردی ایکٹ کے تحت درج کر لیا ہے. یہ مقدمہ ان کی والدہ مہناز محمود کی مدیت میں درج کیا گیا ہے. کراچی سے حسن قاسمی.
کراچی میں گزشتہ رات سول سوسائٹی کی سرگرم کارکن اور دی سیکنڈ فلور کی ڈائریکٹر سبین محمود کو ڈیفنس کے علاقے میں واقع ڈیفنس لائبریری کے قریب گولیاں مار کر ہلاک کر دیا گیا تھا. علاقے کے تھانے کے ایس ایچ او کینسن ڈین کے مطابق سبین محمود اپنی والدہ سمیت گمشدہ بلوچ افراد کے بارے میں ایک پروگرام میں شرکت کے بعد گھر جا رہی تھیں کہ ڈیفنس لائبریری کے قریب ان کی گاڑی پر فائرنگ کی گئی. حملے میں زخمی ہونے والی سبین کی والدہ مہناز محمود نے پولیس کو جو بیان دیا ہے اس میں کہا گیا ہے کہ انہیں گزشتہ 1.5 سال سے مختلف تنظیموں کی جانب سے دھمکیاں دی جا رہی تھیں اور جس کے بارے میں پولیس کو زبانی طور پر کئی بار آگاہ بھی کر چکی تھیں.
پاکستان کے 42 کنٹونمنٹ بورڈز میں آج بلدیات انتخابات کے لیے پولنگ ہوئی، جس کے بعد اب ووٹوں کی گنتی کا سلسلہ جاری ہے. جماعتی بنیادوں پر ہونے والے بلدیاتی انتخابات میں کل 1151 امیدوار مد مقابل تھے، اور ملک بھر کے 18 لاکھ سے زائد رجسٹرڈ ووٹرز کنٹونمنٹ بورڈز کے بلدیاتی انتخابات میں اپنا حق رائے دہی استعمال کر رہے تھے. بھارت کے زیر انتظام کشمیر میں علیحدگی پسند رہنما مسرت عالم کی دوبارہ گرفتاری کے خلاف آج ہڑتال کی گئی. سری نگر سے ریاض مسرور.
یہ ہڑتال 44 سالہ علیحدگی پسند رہنما مسرت عالم کی دوبارہ گرفتاری کے خلاف کی گئی. ہڑتال کی وجہ سے عام زندگی متاثر ہوئی اور کئی علاقوں میں مسرت کی رہائی کے حق میں مظاہرے کیے گئے. علیحدگی پسندوں اور انسانی حقوق کے لیے سرگرم اداروں کا کہنا ہے کہ مسرت کو غیر قانونی طور پر محض بی جے پی کو خوش کرنے کے لیے گرفتار کیا گیا. واضح رہے کشمیر میں پہلی بار بی جے پی مقامی سیاسی جماعت پی ڈی پی کے ساتھ مشترکہ حکومت کر رہی ہے. مسرت عالم پر تازہ الزام یہ ہے کہ انہوں نے ایک عوامی ریلی میں پاکستان کے حق میں نعرے بازی کی اور پاکستانی پرچم بھی لہرایا.
عراق کی سیکیورٹی فورسز کا کہنا ہے کہ صوبہ انبار میں شدید لڑائی کے دوران دولت اسلامیہ کے شدت پسندوں نے 2 سینئر آفیسر سمیت کئی حکومتی فورسز کے اہلکاروں کو ہلاک کر دیا ہے. ذرائع کا کہنا ہے کہ دولت اسلامیہ کے شدت پسندوں نے 50 سے زیادہ گرفتار فوجیوں کو پھانسیاں دی ہیں. ادھر شام میں القاعدہ سے منسلک باغیوں نے حکومتی فورسز سے آخری بڑے شہر جسرل شغور کا قبضہ بھی حاصل کر لیا ہے. یہ شہر شمالی صوبے ادلیب میں آتا ہے. سرگرم کارکنوں کا کہنا ہے کہ شہر کی سڑکوں پر شامی فوجیوں کی درجنوں لاشیں پڑی ہیں، لیکن شام کے سرکاری میڈیا کا کہنا ہے کہ شدید لڑائی کا سلسلہ جاری ہے. جنوبی چین میں سرکاری اہلکاروں کا کہنا ہے کہ انہوں نے ایک کاٹن فیکٹری سے ایک 34 سالہ شخص کو بازیاب کرایا ہے جو پچھلے 18 سالوں سے فیکٹری کے ایک چھوٹے سے کمرے میں قید تھا، اور اسے اپنے آجروں کی جانب سے تشدد کا نشانہ بھی بنایا جاتا تھا. بازیاب ہونے والے شخص جائے شی شینگ کا کہنا ہے کہ انہیں مار پیٹ کے علاوہ بھوکا رکھا جاتا اور ان کی تسلیل کی جاتی تھی. جاپان کی پولیس کا کہنا ہے کہ انہوں نے ایک شخص کو گرفتار کیا ہے جس نے وزیراعظم کے دفتر کی چھت پر ایک چھوٹے ڈرون کو اتارا جس پہ تابکاری مواد رکھا ہوا تھا. گرفتار شخص کا کہنا ہے کہ وہ جوہری طاقت کے خلاف احتجاج کر رہا تھا. برونڈی کے صدر پیری کرونزیزا کو تیسری مدت صدارت کے لیے منتخب کر لیا گیا ہے. حزب مخالف نے اس انتخاب کو غیر آئینی قرار دیا ہے اور کہا ہے کہ اس سے اس امن معاہدے کو نقصان پہنچے گا جس کی وجہ سے سالوں سے جاری نسلی فسادات کا خاتمہ ہوا. یہ بی بی سی اردو سروس ہے.
پنجاب میں شدت پسندوں کے ساتھ کوئی رواداری نہیں. پنجاب کے وزیر داخلہ،
ہماری جو کاؤنٹر ٹیررزم کی پالیسی ہے وہ چاہے داعش ہے، چاہے ٹی ٹی پی ہے، چاہے لوکل کمانڈرز ہیں، چاہے جو بھی ہے، ان کے لیے یکساں ہیں، زیرو ٹالرنس ہے. دیر از نو سچ تھنگ کہ یہ گڈ ہے، یہ بیڈ ہے، یہ ہمارا ہے، یہ اور کس کا ہے. اینڈ دا لا از افیکٹو اگینسٹ ایوری باڈی.
آگہی کے لیے سیربین سنا کیجیے.
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. پاکستان کے شہر کراچی سے تعلق رکھنے والی دانشور اور ایک سرگرم کارکن سبین محمود کل ایک قاتلانہ حملے میں ہلاک ہو گئیں، جنہوں نے دی سیکنڈ فلور کے نام سے کراچی میں ایک گوشہ گفتگو قائم کیا تھا. پروگرام میں آگے چل کر ہم اس پر بات کریں گے، لیکن پہلے آج کے اہم موضوع کی طرف چلتے ہیں. نیپال میں شدید زلزلے میں قریباً 1000 افراد ہلاک جبکہ سینکڑوں زخمی ہو گئے ہیں. متعدد افراد ابھی بھی ملبے تلے دبے ہوئے ہیں جنہیں نکالنے کے لیے امدادی کارروائیاں جاری ہیں. زلزلے کے جھٹکے پاکستان، بنگلہ دیش اور ہمسایہ ملک بھارت میں بھی محسوس کیے گئے، جہاں املاک کو نقصان پہنچا، جبکہ بھارت کے شمالی علاقوں سے کچھ ہلاکتوں کی اطلاعات بھی آئی ہیں. زلزلے کے بعد ماؤنٹ ایوریسٹ پر برفانی تودوں نے وہاں موجود کوہ پیماؤں کو بھی اپنی لپیٹ میں لے لیا، جن میں سے کچھ ہلاک ہو گئے اور کچھ ابھی بھی لاپتہ ہیں. نامہ نگاروں کے مراسلوں کے خلاصے کی تفصیل سنیے معصومہ ملک کی زبانی.
نیپال میں زلزلے کے بعد انتہائی افراتفری کے مناظر دیکھنے کو ملے. ہر جانب بے چینی اور خوف کا سا سما ہے. پولیس اور فوج یہاں ملبے تلے دبے افراد کو نکالنے میں مصروف ہے. عینی شاہدین کا کہنا ہے کہ لوگ ادھر ادھر بھاگ رہے ہیں. ایمبولینس اور آگ بجھانے والی گاڑیوں کے سائرن کی آوازیں سنائی دے رہی ہیں، جبکہ سرکاری ہیلی کاپٹر فضا میں پرواز کر رہے ہیں. امریکی جیولوجیکل سروے کے مطابق ریکٹر اسکیل پر اس زلزلے کی شدت 7.9 ریکارڈ کی گئی ہے، اور اس کا مرکز نیپال کے دار الحکومت کٹمنڈو اور ضلع کاسکی کے ہیڈ کوارٹر پوکھرا کے درمیان واقع ہے. زلزلے سے کٹمنڈو سمیت کئی دیگر شہروں میں عمارتیں منہدم ہو گئیں اور کئی افراد ابھی بھی تباہ شدہ عمارتوں کے ملبے تلے دبے ہوئے ہیں. نیپال کے وزیر اطلاعات نے کہا ہے کہ انہیں اس قدرتی آفت کی تباہ کاریوں اور امدادی کارروائیوں کے سلسلے میں بین الاقوامی مدد درکار ہوگی. ہم ان کا کہنا تھا کہ ابتدائی طور پر نقصانات کا درست اندازہ لگانا مشکل ہوگا.
لمجنگ اور گورکھا شدید متاثر ہوئے ہیں اور دارالحکومت کھاٹمنڈو میں بھی تباہی ہوئی ہے. ایسا سننے میں آیا ہے کہ بختی پور قصبہ سب سے زیادہ متاثر ہوا ہے. ہم ابھی ابتدائی معلومات اکٹھی کر رہے ہیں. شکر ہے کہ کھاٹمنڈو میں فون اور 3G سروس کام کر رہی ہے. مجھے نہیں معلوم کہ گورکھا اور لمجنگ میں کیا حالات ہیں، لیکن عام ذرائع کے مطابق بہت زیادہ تباہی ہوئی ہے.
کھٹمنڈو کے مرکزی ہسپتال میں زخمیوں کو مسلسل لایا جا رہا ہے، جن میں سے کئی ایک کی ٹانگیں اور بازو ٹوٹے ہوئے ہیں. تاہم ابھی یہ بھی نہیں بتایا جا سکتا کہ زلزلے میں کل کتنے لوگ زخمی ہوئے ہیں. کھٹمنڈو میں موجود بی بی سی کے نامہ نگار ٹام بیل نے بتایا،
جس وقت زلزلہ آیا میں باہر تھا، میں نے دیکھا کہ درخت پاگلوں کی طرح لہرا رہے تھے. ایسا لگ رہا تھا کہ کوئی طوفان ہے یا ایسا ہی کچھ، لیکن جہاں میں تھا وہاں زیادہ تر عمارتیں گری نہیں اور نہ ہی کچھ زیادہ نقصان کے آثار دکھائی دیے.
دال حکومت کھٹمنڈو اور دوسرے متاثرہ علاقوں میں ہنگامی صورتحال نافذ ہے، لوگوں پر خوف طاری ہے. کھٹمنڈو میں بہت سی قدیم عمارتیں اس شدت کا سامنا نہیں کر پائیں اور زمین بوس ہو گئیں. ان میں سرکاری دفاتر اور عبادت گاہیں بھی شامل ہیں. ایک عینی شاہد کا کہنا ہے کہ یہ ایک طاقتور زلزلہ تھا جو کئی منٹ تک رہا اور ایسا لگا جیسے کوئی کشتی کسی بڑی لہر پر ڈول رہی ہو. ایک خاتون نے بھی کچھ ملتے جلتے احساسات کا اظہار کیا.
جب یہ ہوا تو میں نے سوچا کہ کوئی ٹرک بے قابو ہو کر لڑکتا جا رہا ہے اور رک نہیں رہا. کچھ عمارتیں زلزلے سے گر گئیں، لیکن اس کے علاوہ یہاں سب امن ہے. مقامی ٹی وی پر تباہی کے جو مناظر دکھائے جا رہے ہیں وہ کافی دل دہلا دینے والے ہیں. گلیوں میں لاشیں پڑی ہیں.
भारत के शुमाली इलाके भी इस जलजले से मुतासिर हुए, जहां अब तक की इतलात के मुताबिक 30 से ज्यादा अफराद हलाक हुए हैं। जलजले से कोहमालिया के पहाड़ी सिलसिले में बर्फानी तूफान आया। माउंट एवरेस्ट पर बर्फानी तोदों की जद में आकर कुछ कोह पैमा भी हलाक हुए हैं। कोहमकालो के बेस कैंप में मौजूद भारतीय कोह पैमा अर्जुन वाजपेयी ने बताया कि कई कोह पैमा लापता हो गए हैं।
हमें जमीन बुरी तरह लरजती हुई महसूस हुई। हम बाहर निकले और बर्फ के बड़े टुकड़ों और चट्टानों को पहाड़ की चोटी से नीचे आते देखा। 15 से 20 मिनट के बाद जलजले के दोबारा झटके आए, जिसके बाद हमने एक बड़े ग्लेशियर को कैंप 2 की तरफ बढ़ते देखा। वहाँ 10 से 15 लोग थे जिनके बारे में कोई इतला नहीं। उम्मीद है कि जल्द ही हमारा उनसे राबता होगा और उनके लिए कुछ किया जाएगा।
मुतासरा इलाकों में इमदादी कार्रवाइयां जारी हैं, ताहम हलाकतों में इजाफे का खदशा जाहिर किया गया है। दारुलहुकूमत काठमांडू, जहां बेशुमार कदीम और खस्ता हाल इमारतें हैं और गुंजान आबाद तंग गलियों में हर घर में कई अफराद बसते हैं, यहां इमदादी कार्रवाइयां जारी हैं, ताहम हलाकतों में इजाफे का खदशा भी जाहिर किया गया है। याद रहे कि सन 1934 में भी नेपाल में 8.3 शिद्दत का जिलजिला आया था, जिसमें तकरीबन 10,000 अफराद हलाक हो गए थे।
नामा निगारों के मरासलों का खुलासा सुना रही थीं मासूमा मलिक। इस मौजू पर प्रोग्राम से पहले मैंने बात की नेपाल काठमांडू में बीबीसी नेपाली सर्विस के नामा निगार संजय ढकाल से और उनसे इस सिलसिले की तफसील पूछे।
आज दोपहर 12 बजे के करीब आया था ये बड़ा सा अर्थक्वेक। कुछ क्लियर पिक्चर अभी नहीं आया है कितने डैमेज हुआ है, कितने कैजुअल्टी हुए हैं। होम मिनिस्ट्री के ऑफिशियल्स ये बता रहे हैं कि करीब 356 का डेथ होने का अभी तक उनके पास डाटा है। देश के लगभग 28 डिस्ट्रिक्ट आउट ऑफ 75 आर अफेक्टेड। गवर्नमेंट ने रेस्क्यू के लिए अपनी ओर से सब कुछ करने को मतलब वादा किया है। बहुत ज्यादा डैमेजेस होने की रिपोर्ट आ रही है उस अर्थक्वेक के बाद।
अच्छा, क्या अभी कुछ लोग फंसे हुए हैं मखसूस मकामात पर?
बहुत सारी जगह में जहाँ पे बिल्डिंग गिरे हैं मतलब वहाँ पे कोई जरूर फंसे। ऑफिशियल्स का कहना है कि उनके पास कोई फिगर तो नहीं है, लेकिन वो लोग फंसे हैं जगह जगह पे। सबसे ज्यादा अफेक्ट काठमांडू वैली और आसपास के डिस्ट्रिक्ट में हुए हैं, जहाँ पे जो ओल्ड बिल्डिंग और जो पुरानी इमारतें पुरानी मंदिर वगैरह का गिर जाने का खबर वो दे रहे हैं।
जिन इलाकों में जलजला आया है वो इलाके पहाड़ी हैं, मैदानी हैं या किस तरह के इलाके हैं वो?
ज्यादातर तो पहाड़ी इलाके में ज्यादा डैमेज का खबर आया है। नेपाल के मैदानी इलाके से इतनी ज्यादा खबर तो नहीं आया है, लेकिन अभी तक कुछ कहा नहीं जा सकता।
इमदादी कार्रवाइयाँ क्या शुरू हो चुकी हैं?
हाँ, सरकार ने सभी सेफ्टी फोर्सेस को मोबिलाइज कर दिया है, रेस्क्यू ऑपरेशन उन्होंने शुरू कर दिया है, उनका कहना है।
इमदादी कारकुनों को किस किस्म की मुश्किलात का सामना है?
गवर्नमेंट मिनिस्टर ने एक अपील भी की थी स्टेट रेडियो से कि मतलब जो हेवी इक्विपमेंट है, क्रेन्स, एक्सकेवेटर्स वगैरह, तो वो जहाँ जहाँ भी हो तो वो परिचालित हो जाए। बिल्डिंग का जो डेब्रिंग है उनको हटाने के लिए बहुत ज्यादा नीड है, ऐसे मतलब मिनिस्टर ने स्टेट रेडियो से भी कहा था।
ये थे नेपाल काठमांडू में बीबीसी नेपाली सर्विस के नामा निगार संजय ढकाल। इसी मौजू पर मजीद बात करने के लिए मैंने स्टूडियो में दावत दी बीबीसी वर्ल्ड सर्विस के नामा निगार नवीन खरका को और उनसे इस जलसले के बाद होने वाले नुकसान के बारे में पूछा और ये कि इस हवाले से हुकाम का क्या कहना है।
जो नुकसान हुई है उसकी कम्प्लीट पिक्चर जो है वो अभी ले ही रहे हैं, लेकिन जो कैजुअल्टीज हैं उसकी नंबर भी बढ़ रही है। अक्सर क्या देखा गया है कि पुराने जो घर थी जो डैमेज है उनमें हुई है, नया घर जो है वो उसमें खासी कुछ नहीं हुई, इसलिए ज़्यादा जो एक्सपेक्टेड किया गया था इतनी ये जो जिस स्केल्स की भूचाल आई है उसकी वजह से जो कैजुअल्टी होगी कमी है, ये जो कैजुअल्टी है जो कम है क्योंकि जो बिल्डिंग्स है वो ज्यादा नहीं गिरे।
तो क्या वहाँ पर तारीखी मकामात को काफी नुकसान पहुंचा है?
जो पुरानी बिल्डिंग्स हैं और काफी उनमें से पुराने मंदिरें हैं, मॉन्यूमेंट्स हैं, जो वर्ल्ड हेरिटेज साइट्स हैं, जिसकी वजह से बहुत सारे लोग टूरिस्ट वहाँ जाते हैं देखने के लिए। और जो एक बहुत ही पुरानी टावर थी 18th century में वो जो बनाई गई थी वो गिर गई, उसकी वजह से वहाँ भी काफी लोग ट्रैप्ड हुए हैं।
तो क्या अब कुछ लोग फंसे अभी भी मखदूश मकामात पर?
हाँ, काफ़ी लोग फंसे हुए हैं और इसीलिए जो टोटल टैली है जो कितने लोग मरे कितने लोग घायल हुए ये अभी आने बाकी है। ये
जिन इलाकों में जलजला आया है वो इलाके पहाड़ी हैं, मैदानी हैं या किस तरह के वो इलाके हैं?
हाँ, देखिए जो अब हमने बातें की जो हमारे पास जो फिगर्स हैं जो इन्फॉर्मेशन है वो तो सिर्फ काठमांडू वैली की बात कर रहे हैं हम, जहाँ ये तो कैपिटल सिटी है ना। ये जो भूचाल आई है इसकी वजह से काफ़ी बाहर जो डिस्ट्रिक्ट्स हैं जो बहुत दूर दूर है और वहाँ आप इतनी आसानी से नहीं पहुँच सकते हैं, वहाँ भी काफ़ी नुकसानें हुई हैं। तो वहाँ क्या हुआ और वहाँ रेस्क्यू किस तरह से करेंगे ये तो अब देखनी ही है। तो ये बहुत ही फैला हुआ है और ये तक कि एवरेस्ट तक भी, जहाँ जो माउंटेनियरिंग हो रही है वहाँ भी लोग फंसे हुए हैं और लोग मरे हैं वहाँ।
अच्छा नवीन, इमदादी कार्रवाइयाँ हो रही हैं तो इमदादी कारकुनों को किस किस्म की मुश्किलात का सामना है?
देखिए, अब ये रेस्क्यू की बात जब कर रहे हैं आप, तो सबसे पहले क्या होता है कि नेपाल गवर्नमेंट जो है वो इंटरनेशनल कम्युनिटी, फॉरेन गवर्नमेंट से मदद मांग रही है, लेकिन मसला ये है कि वहाँ की जो नेपाल की सिर्फ एक ही इंटरनेशनल एयरपोर्ट है वो अभी बंद है, वो खुली नहीं है। तो इसलिए जो बाहर की गवर्नमेंट जैसे कि इंडिया कुछ भेजना चाहती है तो वो सबसे पहले लैंड करनी पड़ेगी उस वो प्लेन को, तो वो उसी एयरपोर्ट को पहले खुलनी पड़ेगी। तो वो नंबर वन चैलेंज है। अगर वो कर लेते हैं तब जाकर शायद कुछ हो, लेकिन जो मैंने बताया आपको, अगर बाहर दूर दूर की जो जगह है जहाँ बहुत सारे लोग अभी भी पता नहीं है, वो मेजर चैलेंज है। वहाँ क्या हुई और वहाँ तक कैसे पहुँचेंगे ये मेजर चैलेंज होगी।
ये थे बीबीसी वर्ल्ड सर्विस के नामानी गार्ड नवीन खटका। नेपाल में आने वाले जलसले का असर भारत की कई रियासतों में भी हुआ है। भारत में कुदरती आफात से निमटने के महकमे के मुताबिक शाम तक मुख्तलिफ रियासतों से मिलने वाली इत्तलात के मुताबिक जलसले से भारत में 36 से ज्यादा लोग हलाक हुए हैं। कई इलाकों में एहतियातन बिजली काट दी गई है। शुमाली भारत में सूरत हाल से निमटने के लिए हंगामी तैयारियां की गई हैं। दिल्ली से हमारे नामानिगार शकील अख्तर की रिपोर्ट।
नेपाल में जलजले के साथ साथ भारत की कई रियासतें भी आज सुबह जलजले से लरज गईं। भारत के डिजास्टर मैनेजमेंट महकमे के सेक्रेटरी एलसी गोयल ने एक न्यूज कॉन्फ्रेंस से बताया कि जलजले से भारत में 36 अफराद हलाक हुए हैं। सबसे ज्यादा 25 अमवात बिहार में हुई हैं। जलजले के वक्त बिहार के वजीर आला नीतीश कुमार दिल्ली में थे। वो अपना दौरा मुख्तसर करके फौरन रियासती दारुलहुकूमत पहुंच गए हैं। उन्होंने अब से कुछ देर कबल 25 अमवात की तस्दीक की है। वज़ीर आला ने अपील की है कि लोग उन घरों में न जाएं जो जलजले से मखदूश हो गए हैं या जुज़वी तौर पर गिर गए हैं।
24 घंटे तक संभावना बनी रहती है आमतौर पर कि और झटके आ सकते। तो अभी जो सबसे बड़ी बात है कि सब लोगों को एहतियात बरतना। अगर कोई इमारत उनको लगती है कोई कमजोर है तो उसमें जाना नहीं चाहिए, और कोई भूकंप के कारण कोई मकान क्षतिग्रस्त हो गया है तो उसमें भी नहीं जाना चाहिए। बाहर और खुले में रहने की कोशिश करनी चाहिए।
बिहार से मिलने वाली इत्तलात के मुताबिक जलजले में 150 लोग जख्मी भी हुए हैं। बिहार के अलावा उत्तर प्रदेश में 8 और मगरबी बंगाल में भी 3 हलाकतें हुई हैं। मरकजी हुकूमत ने कुदरती आफात से निपटने वाली NDRF की मुतअद्दिद टीमें मुतासर इलाकों में भेजी हैं। जलजले का महवर नेपाल था, लेकिन इसका असर शुमाली बिहार, मशरकी उत्तर प्रदेश, मगरबी बंगाल, दिल्ली और राजस्थान तक महसूस किया गया। जलजले से इमारतें लरज गईं और जलजले की लर्जिश 1 मिनट से ज़्यादा देर तक जारी रही। हर जगह अफरा तफरी मच गई और लोग घबराहट में अपने घरों और दफ्तरों से बाहर निकल आए। इसके बाद भी कई बार झटके महसूस किए गए। बिहार के कई इलाकों में एहतियात के तौर पर बिजली की सप्लाई काट दी गई है। उत्तराखंड भी नेपाल से मिला हुआ है और यहाँ भी जलजले के झटके महसूस किए गए, ताहम वहाँ से किसी हलाकत की खबर नहीं है। बिहार और उत्तर प्रदेश की हुकूमतों ने जख्मियों के इलाज मुआलजे के साथ साथ महलुकीन के रिश्तेदारों के लिए मुआवजे का ऐलान किया है। डिजास्टर मैनेजमेंट महकमे ने अपील की है कि मुतासर इलाकों में लोग एहतियात के तौर पर खुली जगहों पर रहें। शकील अख्तर, BBC, दिल्ली।
भारत से अब हम पाकिस्तान का रुख करते हैं। कराची पुलिस ने डिफेंस थाने में 2nd फ्लोर की डायरेक्टर सबीन महमूद के कत्ल का मुकदमा इंसदादे दहशतगर्दी एक्ट के तहत दर्ज कर लिया है। ये मुकदमा उनकी वालिदा महनाज महमूद की मदईयत में दर्ज किया गया। कराची में गुज़श्ता रात सिविल सोसाइटी की सरगर्म कारकुन और 2nd फ्लोर की डायरेक्टर सबीन महमूद को डिफेंस के इलाके में वाके डिफेंस लाइब्रेरी के करीब गोलियां मारकर हलाक कर दिया गया। तफसीलात हसन काजमी से। इसकी तफसीलात हम आपको आगे सुनाएंगे इस रिपोर्ट के। इसी हवाले से मैंने यहाँ स्टूडियो में दावत दी थी, फिफी हारून हैं हमारे साथी BBC की, उनसे और उनसे पूछा कि उनकी सबीन से किस तरह की वाबस्तगी थी और उनकी आखिरी मुलाकात सबीन से कब हुई।
नाजिया, मेरी मुलाकात सबीन से सबसे पहले सोशल मीडिया पे हुई थी, ट्विटर पे। ये काफ़ी होता है आजकल, जो प्रोग्रेसिव लोग हैं या जो लिबरल लोग हैं उनकी मुलाकात ट्विटर पे होती है, बहुत सारे इश्यूज पे वो बात करते हैं, अपने व्यूज एक्सचेंज करते हैं। पिछले साल सबीन जब लंदन आई तो हमारी मुलाकात हुई थी, असल जिंदगी में भी हुई। सबीन को मैं उसके काम के हवाले से भी जानती हूँ, मेरा ख्याल पूरा पाकिस्तान जानता है कि T2F एक ऐसी जगह है कराची में जहाँ खुल के बात होती है हर मौजू पे, जहाँ मौसीकी, आर्ट्स, डायलॉग, डिबेट, ये सारी चीज़ें प्रमोट होती हैं और उन्हें एक प्लेटफॉर्म मिलता है। और सबीन ने T2F अपने खुद के पैसे से उसे इस्टेब्लिश किया, आगे बढ़ाया, और उनकी नानी के लिए जो उन्होंने मेडिकल ट्रीटमेंट के लिए पैसा अलग रखा था वो भी उन्होंने T2F में डाल दिया। तो इतनी कमिटमेंट थी सबीन की कि एक जगह हो कराची में जहां लोग ये सारी चीज़ें कहीं और जिस पे वो बात नहीं कर सकती हैं वो वहाँ आके खुल के बात करें।
अब उनकी डेथ के बाद सोशल मीडिया पर क्या रिएक्शन नज़र आया?
जब भी कोई अच्छा इंसान पाकिस्तान में मारा जाता है तो सोशल मीडिया पे हम सब मिलके एक साथ सोग मनाते हैं, क्योंकि इन लोगों की हमें बहुत ज़रूरत है। इतना काम आगे और करना था सबीन महमूद को, इतना कर चुकी हैं, इतना और करना था। तो आप जहाँ भी सोशल मीडिया पे जाएं लोग सोग मना रहे हैं एक साथ मिलके, और जो लोग सबीन से कभी मिले भी नहीं थे इस तरह उन्हें लग रहा है कि उनके ख़ानदान का कोई फ़र्द मारा गया है। जो लोग सबीन को जानते भी हैं, जबरान नासिर जो हैं एक सोशल एक्टिविस्ट हैं, या रज़ा रूमी जो हैं जिन पर भी कातलाना हमला हुआ था और वो मुल्क से उन्हें बाहर कूच करना पड़ा, तो ये सब लोग दुख का भी इजहार कर रहे हैं और गुस्से का भी इजहार हो रहा है। मेरा ख्याल
सबीन से आपकी आखिरी बार मुलाकात कब हुई, क्या बात हुई थी आपकी उनसे उस मुलाकात में?
पिछले साल जब सबीन आई थी लंदन तो मैंने सबीन का इंटरव्यू किया था। मैंने सबीन से पूछा कि कितना मुश्किल है ये काम, तो उन्होंने ये भी मुझे बताया था कि बहुत दफ़ा जब उन्होंने प्रोटेस्ट वगैरह की थी, उन्हें डेथ थ्रेट्स भी आई थी पहले, तो उन्होंने मुझे ये बताया कि जब उन्होंने एक सीरीज़ की थी T2F पे पिछले साल बलूचिस्तान पे, उस वक्त ये सबीन का कहना है, नाजिया मैं आपको एक क्लिप सुनाती हूँ जो मैंने इंटरव्यू से लिया है सबीन के साथ। वो बता रही हैं कि ये जो काम वो करती हैं वो कितना मुश्किल है और डेंजरस भी हो सकता है।
देर आर सम इश्यूज दैट यू हैव टू बी वेरी केयरफुल अबाउट दैट आर सेफर नॉट टू टच। आई मीन यू हैव टू बी प्रूडेंट। वी हैव डन अ लेक्चर सीरीज ऑन बलूचिस्तान दैट रिजल्टेड इन सम विजिट्स बाय द एजेंसीज। They've come and they've taken all our information, our bank statements, lists of employees. They wanted everyone's home addresses and phone numbers. Not quite sure what triggered that, but we think it's probably the Balochistan work that we did. We've also done stuff on something that you really can't talk about in Pakistan, and so we had to sort of... That was the only one thing in 7 years that went out to a guest list.
जैसे कि आपने सुना, सबीन ये बता रही हैं कि T2F पे बलूचिस्तान पे एक लेक्चर सीरीज हुई थी, तो उस वक्त सबीन बता रही हैं कि एजेंसीज वाले T2F में आए और उन्होंने उनसे कागजात मांगे, सारे जो T2F की एम्प्लॉयज़ हैं वहाँ जो लोग काम करते हैं उनके बारे में डिटेल्स मांगे। तो सबीन का ये सोचना था कि ये जो विजिट्स थे ये बलूचिस्तान पे जो लेक्चर सीरीज थी इसी से कनेक्टेड थे।
फीफी, तो इस पर आपने किसी रियासती इदारों से या हुकाम से आपकी कोई बात हुई है?
जी नाजिया, हमने राबता करने की कोशिश की। आसिम बाजवा साहब हैं DGISPR, ट्विटर पे हमने उनसे राबता कायम करने की कोशिश की, अभी तक उन्होंने जवाब नहीं दिया है हमें। मगर ये मैं आपको बताते चलूँ कि ट्विटर पे आसिम बाजवा साहब ने सबीन महमूद के कत्ल को कंडेम किया है और कहा है कि उनकी कत्ल की इन्वेस्टिगेशन आगे बढ़ेगी।
सबीन महमूद के बारे में तफसील से बात कर रही थीं फीफी हारून। बलूचिस्तान में लापता अफराद या मिसिंग पर्सन्स की तलाश के लिए सरगर्म बलूच कारकुन मामा कदीर भी गुज़श्ता रोज़ इस तकरीब में मौजूद थे, जिसके बाद हुकूक इंसानी की सरगर्म कारकुन सबीन महमूद को नामालूम अफराद ने कत्ल कर दिया। हमारे साथी उमर अफरीदी ने मामा कदीर से पूछा कि सबीन के कत्ल पर वो क्या कहेंगे।
जी हाँ बिल्कुल, क्योंकि वो इंसानी हकूक के हवाले से वो हमारे साथ थी और हमेशा काम करती थी लापता अफराद के बारे में, तो इसलिए उनको ये सजा मिली। जैसा हामिद मीर साहब को, हामिद मीर साहब क्या कर रहे थे, वो हमारे साथ था लॉन्ग मार्च के साथ था या कभी मेरे साथ प्रोग्राम करता था इस तरह, तो उसको भी उन्होंने इसलिए मारा कि आप हमारे साथ क्यों दे रहे हैं।
तो आप क्या समझते हैं कि इससे जी मामा कदीर, ये बताइए कि अब इस कत्ल से आपकी तहरीक को, बलूचिस्तान के जो मफादात हैं, जो जो आप तहरीक चला रहे हैं, आप समझते हैं कि उससे क्या नुकसान पहुंचेगा?
नहीं, देखिए ना, बलूचिस्तान के ना कोई नुकसान पहुंचेगा, ना बलूचिस्तान के मफादात को पहुंचेगा, ना बलूचिस्तान में कोई असर इन पे पड़ेगा। लेकिन अफसोस की बात यह है कि एक एक्टिविस्ट इंसानी हकूक के हवाले से जो काम कर रही थी, उसको बेगुनाह मारना, ये हमारे लिए इंतहाई अफसोसनाक है। मेरी बात हो गई है, आज भी अख्तर मंगल से भी ये है।
हमारे साथ ही उमर अफरीदी से बात कर रहे थे, बलूचिस्तान में लापता अफराद की तहरीक के सरकर्दरा रहनुमा मामा कदीर।
उन्नीस करोड़ से ऊपर की आबादी, कुव्वत खरीद और शरह खानदगी में इजाफा, फिर भी किताब पढ़ने वाले चंद सौ। सिर्फ चंद नस्लें पहले हर घर में किताबें नजर आया करती थी, हर गली में आना लाइब्रेरियां हुआ करती थी। तो अब क्या वजह है कि किताब कल्चर इंतहाई मुश्किल दौर से गुजर रहा है, इस पर आप क्या सोचते हैं? नामवर शायर अमजद इस्लाम अमजद और मारूफ अफसाना निगार नीलोफर इकबाल पीर 27 अप्रैल को टॉकिंग पॉइंट में बीबीसी उर्दू सर्विस के मेहमान होंगे और आपके सवालों के जवाब देंगे। आप अपने सवालात हमारे फेसबुक के सफे पर लिखकर भेज सकते हैं या फिर हमें कॉल कीजिए पाकिस्तान में 0800-222-275 पर और पाकिस्तान से बाहर से 00925126111139 पर।
और अब खेलों की खबरों के साथ सबानास।
पाकिस्तानी फास्ट बॉलर राहत अली हैमस्ट्रिंग इंजरी के बाइस बांग्लादेश के खिलाफ टेस्ट सीरीज के लिए स्क्वाड से बाहर हो गए हैं। पाकिस्तानी क्रिकेट बोर्ड ने अपनी ट्वीट में कहा है कि उनकी जगह टीम में दूसरे खिलाड़ी की शमूलियत का ऐलान जल्द किया जाएगा। पाकिस्तान और बांग्लादेश के दरमियान दो टेस्ट मैचेस पर मुश्तमिल सीरीज का पहला क्रिकेट टेस्ट 28 अप्रैल से कुलना में खेला जाएगा। क्रिकेट की नई आलमी दर्जाबंदी में पाकिस्तानी टी20 टीम बांग्लादेश से वाहिद टी20 मैच में शिकस्त के बाद तीसरे से चौथे नंबर पर आ गई है और पाकिस्तान और श्रीलंका की एक क्रिकेट टीम के दरमियान तीन एक रोजा मैचेस पर मुश्तमिल सीरीज का पहला मैच कल माटरा में खेला जाएगा। दो टेस्ट और तीन वनडे मैचेस पर मुश्तमिल सीरीज दोनों मुल्कों के नौजवान खिलाड़ियों के लिए एक ऐसा मौका है जिसमें अच्छी कारकर्दगी दिखाकर वो न सिर्फ अपनी सलाहियतों का लोहा मनवा सकते हैं बल्कि ये सीरीज उनके लिए कौमी सतह पर टीम में शमूलियत का मौका भी है। उधर इंग्लैंड और वेस्ट इंडीज के दरमियान दूसरे क्रिकेट टेस्ट का आज आखिरी दिन है। चौथे दिन खेल के अख्तिताम पर क्रेग ब्रैडवेट की सेंचुरी की बदौलत वेस्ट इंडीज ने दूसरी इनिंग्स में दो विकेटों के नुकसान पर 202 रन बनाकर इंग्लैंड पर 34 रन की बढ़ोतरी हासिल कर ली। स्पेन में जारी बार्सिलोना ओपन टेनिस टूर्नामेंट में मर्दों के सिंगल्स मुकाबलों के पहले सेमीफाइनल में जापान के कई निशिकोरे ने स्लोवाकिया के मार्टिन क्लिजान को हराकर फाइनल के लिए क्वालिफाई कर लिया है। दूसरा सेमीफाइनल स्पेन के डेविड फेरर और स्पेन ही के पेब्लो एंड्यूहा के दरमियान है। बर्तानिया के अमीर तरीन खिलाड़ियों की लिस्ट में फार्मूला 1 कार रेस के आलमी चैंपियन लुइस हैमिल्टन 8.80 करोड़ की मलकियत के साथ पहले और टेनिस प्लेयर एंडी मरे 4.80 करोड़ की मलकियत के साथ चौथे नंबर पर हैं। इंग्लिश फुटबॉलर वेन रूनी बर्तानिया के जेंसन बटन को पीछे छोड़कर इस साल के दूसरे अमीर तरीन बर्तानवी खिलाड़ी हैं।
खेलों की खबरें आपने सुनी सबानास से। सरवीन में आगे बॉलीवुड राउंड अप भी शामिल है और कराची की सरगर्म कारकुन और दानिश्वर सबीन महमूद पर भी मजीद बातचीत होगी, लेकिन प्रोग्राम के निस्ब पर वक्त हुआ है आलमी खबरों के खुलासे का। सुनिए शुमाइला खान से।
नेपाल में आने वाले शदीद जलजले में अब तक 1000 के करीब अफराद के हलाक होने की तलात हैं। वजीर आजम पाकिस्तान नवाज शरीफ और पाकिस्तानी फौज के तर्जमान मेजर जनरल आसिम सलीम बाजवा ने सरगर्म कारकुन सबीन महमूद के कत्ल की मजम्मत की है। उनके कत्ल का मुकदमा इंसदादे दहशतगर्दी एक्ट के तहत कराची के इलाके डिफेंस के थाने में दर्ज कर लिया गया है। پاکستان کے 42 کنٹونمنٹ بورڈز میں جماعتی بنیادوں پر آج بلدیاتی انتخابات کے لیے پولنگ ہوئی، ووٹوں کی گنتی جاری ہے۔ بھارت کے زیر انتظام کشمیر میں علیحدگی پسند رہنما مسرت عالم کی دوبارہ گرفتاری کے خلاف آج ہڑتال کی گئی۔ عراق کے سیکیورٹی فورسز کا کہنا ہے کہ صبح امبار میں شدید لڑائی کے دوران دولت اسلامیہ کے شدت پسندوں نے 2 سینئر آفیسر سمیت کئی حکومتی فورسز کے اہلکاروں کو ہلاک کر دیا ہے۔ اور ترکی میں گیلی پولی کی جنگ کو 100 سال پورے ہونے پر آج دوسرے روز بھی مختلف تقریبات کا اہتمام کیا گیا۔ یہ بی بی سی اردو سروس ہے۔
سیربین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ کراچی پولیس نے ڈیفنس تھانے میں 10th فلور کی ڈائریکٹر سبین محمود کے قتل کا مقدمہ انسداد دہشت گردی ایکٹ کے تحت درج کر لیا ہے۔ یہ مقدمہ ان کی والدہ مہناز محمود کی مدعیت میں درج کیا گیا۔ کراچی میں گزشتہ رات سول سوسائٹی کی سرگرم کارکن اور 10th فلور کی ڈائریکٹر سبین محمود کو ڈیفنس کے علاقے میں موقع ڈیفنس لائبریری کے قریب گولیاں مار کر ہلاک کر دیا گیا۔ تفصیلات حسن کاظمی سے۔
کراچی کی پولیس نے ڈیفنس کے تھانے میں سبین محمود کے قتل کی ایف آئی آر ان کی والدہ کی مدعیت میں انسداد دہشت گردی ایکٹ کے تحت درج کر لی ہے، جبکہ سبین محمود کو آج کراچی میں سپرد خاک کر دیا گیا ہے۔ گزشتہ شب ڈیفنس لائبریری کے قریب ہونے والے اس واقعے کی تفصیلات ڈی آئی جی جنوبی کراچی جمیل احمد نے کچھ یوں بتائی۔
یہ ایک سیمینار انہوں نے کیا اور اس کے بعد یہ اپنے آفس سے جہاں پہ بھی یہ پروگرام کرتی تھی وہاں سے اپنی والدہ کے ساتھ اور ڈرائیور کے ساتھ گھر واپس آ رہی تھی۔ ڈرائیور پیچھے بیٹھا ہوا تھا، شی واز ڈرائیونگ۔ ایک سگنل پہ سنسٹ بلیوارڈ کے ایک ریڈ لائٹ پہ انہیں رکنا پڑا۔ وہاں پہ پیچھے سے ایٹ لیسٹ 2 موٹر سائیکلسٹ کیم اور انہوں نے کھڑی گاڑی پہ سامنے سے فرنٹ سے فائر کیے۔ 3 گولیاں ان کو چہرے پہ، اپر باڈی پہ لگی ہیں اور شی واز دین ٹیکن ٹو دی ہاسپٹل بٹ شی ایکسپائرڈ آئی تھنک بفور ریچنگ دی ہاسپٹل۔ بٹ والدہ کو بھی گولی لگی بٹ شی از اوکے۔
سبین محمود اپنی والدہ کے ساتھ رات 9:30 کے بعد ڈیفنس میں واقع ڈی 2nd فلور یا T2F میں ہونے والے گمشدہ بلوچ افراد کے بارے میں ایک پروگرام میں شرکت کے بعد گھر جا رہی تھی کہ ڈیفنس لائبریری کے قریب سگنل پر جب ان کی گاڑی رکی تو دائیں جانب سے ایک موٹر سائیکل پر سوار 2 افراد نے ان پر فائرنگ کر دی، جس سے سبین محمود اور ان کی والدہ دونوں زخمی ہو گئیں۔ انہیں قریب ہی واقع نیشنل میڈیکل سینٹر لے جایا گیا، تاہم سبین محمود راستے ہی میں دم توڑ گئیں۔ سبین کی والدہ مہناز محمود کو بعد ازاں آغا خان اسپتال منتقل کر دیا گیا۔ اس جگہ پر موجود سی سی ٹی وی کیمروں کی ریکارڈنگ اب تک پولیس کو اس لیے نہیں مل سکی ہے کیونکہ کنٹونمنٹ کے علاقوں میں آج بلدیاتی انتخابات ہو رہے ہیں اور سارا عملہ مصروف ہے۔
کیمراز لگے ہوئے لیکن کیا وہ ایگزیکٹ اس انسیڈنٹ کو کور کر رہے ہیں یا نہیں، وہ ہمیں پتا چلے گا۔ اس الیکشن کی وجہ سے ڈی ایچ اے گائز ور ویری بزی، وہ ابھی اس پوزیشن میں نہیں تھے کہ ہماری فوری مدد کرے، لیکن ان شاء اللہ یہ الیکشن بھی پیسفل ختم ہو جائے گا اور ہم صبح ان سے سی سی ٹی وی فوٹیج لے کے اور اس کو ایگزامن کریں گے اور امید ہے کہ ہمیں اس سے کوئی نہ کوئی سبسٹینشل مدد ملے گی۔
سبین محمود کی والدہ مہناز محمود کے پولیس کو دیے گئے بیان کے مطابق انہیں گزشتہ 1.5 سال سے مختلف تنظیموں کی جانب سے دھمکیاں دی جا رہی تھیں، جس کے بارے میں وہ پولیس کو زبانی طور پر کئی بار آگاہ کر چکی تھیں۔ تاہم اس بارے میں ڈی آئی جی ساؤتھ کا کہنا ہے کہ یہ کسی غیر ملکی ایجنسی کا کام بھی ہو سکتا ہے۔
ابھی تک تو ہم یہی سمجھ رہے ہیں کہ نمبر 1 پاسبلٹی یہی ہے، جو طریقہ ہے، جو ویپن یوز ہوا ہے، جو سٹائل ہے، کہ یہ کسی ایکسٹریمسٹ بینڈ آرگنائزیشن کا کام ہے۔ یہ بھی ہو سکتا ہے کہ اس کو کسی ہاسٹائل ایجنسی نے کسی ہمارے بینڈ آرگنائزیشن یا کسی سپلنٹر گروپ کو یوز کیا ہو، بیکاز لوگ پیسے کے لیے سب کچھ کر دیتے ہیں دنیا میں۔
یاد رہے کہ اس پروگرام میں وائس فار بلوچ مسنگ پرسن کے ماما قدیر بلوچ کو بھی مدعو کیا گیا تھا۔ اس سے پہلے اس قسم کا ایک اور پروگرام لاہور کی لمس یونیورسٹی میں ملک کے سیکیورٹی اداروں کی ایما پر منسوخ کر دیا گیا تھا۔ دوسری جانب وزیر اعظم میاں نواز شریف نے سبین محمود کے قتل کی شدید مذمت کی ہے اور اس واقعے کی فوری تحقیقات کا حکم دے دیا ہے۔ پاکستانی فوج کے شعبہ تعلقات عامہ یعنی ISPR کے ترجمان میجر جنرل عاصم سلیم باجوہ نے ٹویٹر پر جاری اپنے بیان میں سبین محمود کے قتل کی مذمت کی ہے۔ انہوں نے لکھا کہ ہم سبین محمود کے المناک اور افسوسناک قتل کی مذمت کرتے ہیں، اس افسوسناک موقع پر ہمارے دل غمزدہ خاندان کے ساتھ ہیں۔ انہوں نے اپنے بیان میں مزید کہا کہ خفیہ ایجنسیوں کو اپنی تمام معاونت تحقیقاتی اداروں کو دینے کا ٹاسک دے دیا گیا ہے تاکہ مجرموں کو پکڑا جا سکے اور انصاف کے کٹہرے میں لایا جا سکے، جبکہ امریکہ کی جانب سے بھی سبین محمود کے قتل کی مذمت کی گئی ہے اور ان کی موت کو ایک عظیم نقصان قرار دیا گیا ہے۔ سبین محمود کے قتل کے خلاف ملک میں شدید درد عمل ظاہر کیا گیا ہے اور سماجی رابطے کی ویب سائٹس پر ہزاروں افراد نے شدید غم و غصے کا اظہار کیا ہے۔ حسن کاظمی، بی بی سی کراچی.
سبین محمود کے قتل کے حوالے سے بات کرنے کے لیے صحافی اور دانشور اور کالم نگار وسعت اللہ خان سے میں نے بات کی اور ان سے پوچھا کہ سیمینار میں ٹی ٹو ایف کے سیمینار میں ہونے والی ملاقات سبین سے جو ان کی ملاقات تھی آخری اس کو وہ کس طرح یاد کر رہے ہیں.
جیسے ہی سیمینار ختم ہوا تو مجھے پیاس لگ رہی تھی, میں نے سبین سے کہا کہ بھئی آپ لوگ مہمانوں کو کیا پیاسا مارتے ہیں. انہوں نے ہنستے ہوئے کہا یہ میری بوتل لے لو پانی کی نا. اس کے بعد وہ چلی گئیں. ہم تین چار لوگ باہر نکلے کہ وہاں ایک ہوٹل ہے وہاں چائے پی لیں, تو واپس آئے تو پتا چلا کہ سبین از نو مور. تو مطلب میں بالکل بلینک ہو گیا کہ یہ کیسے ہو سکتا ہے کہ ابھی میں نے اس سے گفتگو کی اور اچانک پتا چلا کہ وہ آدمی مر گیا, یہ کیسے ہو سکتا ہے. یہ میرا پہلا امپریشن تھا, مجھے مطلب یقین نہیں آیا. اور میں سمجھ رہا تھا کہ یہاں بہت سارا کراؤڈ تھا, پتہ نہیں کون سی سبین ہے. اس طرف ذہن جا ہی نہیں رہا تھا کہ یہ ہو سکتی ہے سبین محمود.
اچھا وسعت اللہ, سبین کے اس طرح قتل ہونے پر سبین محمود جیسی ہی سوچ رکھنے والوں کو کیا پیغام ملا ہے؟
دیکھیں پیغام یہ ملا ہے کہ جسٹ شٹ یور ماؤتھ, سیدھا سیدھا ہے. پیغام تو مل گیا تھا لمز میں, یہی ایگزیکٹلی یہی شو ہونا تھا. وہاں آئیے رحمان تھے ماما قدیر کے ساتھ, محمد علی تالپور کے ساتھ, فرزانہ بلوچ کے ساتھ. تو انہیں سیدھا سیدھا پولائٹلی کہا گیا کہ بھائی جان یہ نہ کریں تو زیادہ بہتر ہے, وہ بات سمجھ گئے. میرا خیال ہے کہ کراچی میں چونکہ زیادہ ایک لبرل فضا ہے ایز کمپیئر ٹو لاہور ان دنوں, تو لوگ جب تک انہیں ڈائریکٹ بات یا ڈائریکٹ تھریٹ نہ آئے, چونکہ 30-35 سال سے اسی طرح کے کلچر کے عادی ہیں کہ گولی گولی سے پہلے تھریٹ, اگر پولائٹلی آپ کو کہا جائے کہ جناب یہ نہ کریں تو آپ کی سمجھ میں یہ بات نہیں آتی بینگ اے کراچیائٹ. تو میرا خیال ہے سبین کو بھی خبردار کرنے کی کوشش کی گئی تھی اوور دا ٹیلی فون بعض لوگوں کی طرف سے, لیکن انہوں نے کہا کہ جی یہ جو ٹی ٹو ایف ہے اس پہ تو ہر طرح کی بات اب تک ہوتی رہی ہے 11 سال سے, تو واٹ از اے بگ ڈیل کہ اگر بلوچستان پہ بھی بات ہو جائے. اب ڈیفینیٹلی یہ پیغام دیا گیا ہے کہ یہ ریڈ لائن ہے, اسے کراس نہیں کرنے دیا جائے گا. بلوچستان نہ صرف فزیکلی باقی صوبوں کے لوگوں کے لیے نو گو ایریا ہے, بلکہ مینٹلی بھی یہ نو گو ایریا ہے. یہ بات آپ کان کھول کے سن لیں, سیدھا سیدھا میسج یہ ہے.
اچھا وسعت, پاکستان کے اس انتہا پسندانہ ماحول میں سبین جیسے لوگ, انسانی حقوق کے سرگرم کارکن اور غیر سماجی تنظیموں سے وابستہ لوگ کیسے کام کر پاتے ہیں؟ پھر
ایسے ہی کام کر پاتے ہیں. دیوانوں کی تعداد کبھی بھی سماج میں بہت زیادہ نہیں ہوتی, دیوانے بہت کم ہوتے ہیں جو سر ہتھیلی پہ رکھ کے گھومتے رہتے ہیں. زیادہ تر لوگ فینس سیٹر ہوتے ہیں, اور جب انہیں یہ یقین ہوتا ہے کہ یہ کامیاب ہو رہے ہیں تو جوگ در جوگ لوگ آنا شروع کر دیتے ہیں, ورنہ وہ فینس پہ ہی بیٹھے رہتے ہیں. لیکن یہ لوگ جو ہیں ان کو نتائج کی تو پرواہ نہیں ہوتی ہے, تو کام اس لیے کر پاتے ہیں کہ ان کے دل میں خوف نہیں ہوتا, ڈر نہیں ہوتا ہے, اس لیے وہ آرام سے کام کر پاتے ہیں. اور تالیاں بجانے والے تو ہمیشہ ساتھ ساتھ چلتے رہتے ہیں, لیکن اس سے ان کو کوئی فرق نہیں پڑتا ہے. قبرستان میں میں تدفین کے وقت موجود تھا, تو لوگ یہی باتیں کر رہے تھے ہو از نیکسٹ. آؤٹ آف فیئر بات نہیں کر رہے تھے کہ ہو از نیکسٹ, بلکہ یہ ایک پروبیبلٹی کے طور پہ جو ہے وہ کہہ رہے تھے کہ جی اب اس کے بعد کیا ہونے والا ہے. تو خوف تو ہوتا نہیں ہے ان لوگوں میں.
پشاور اسکول پر حملے کے بعد یہ توقع تھی کہ سخت گیر اور شدت پسند ماحول میں کوئی تبدیلی آئے گی, کیا کچھ بدلا ہے اس کے بعد؟
اگر تو ٹیررزم کے خلاف کوئی کاروائیاں ہوئی ہیں اور ان کے کوئی نتائج نکلے ہیں تو ابھی تک تو وہ تو ٹرکل ڈاؤن نہیں ہوئے ہیں. لیکن جہاں تک بات کرنے کے لیے ادھر ادھر دیکھنے والا معاملہ ہے, تو خوف نہ صحیح لیکن انسرٹینٹی ڈیفینیٹلی سماج میں زیادہ بڑھ گئی ہے. سپیس تنگ ہو گیا ہے, بجائے اس کے کہ آپریشن کے نتیجے میں عام لوگ آزادی محسوس کرتے, زیادہ کھل کے بات کر سکتے, اوور دا شولڈر انہیں کم دیکھنا پڑتا. میرا خیال ہے کہ کل کے واقعے کے بعد اگر کوئی یہ حسن ظن تھا بھی کہ اب ہم زیادہ بہتر طریقے سے بات کر سکتے ہیں اس لیے کہ آپریشن کے بعد شاید حالات بہتر ہو گئے ہیں, تو انہیں اپنے اس خیال پہ نظر ثانی کرنا پڑے گی.
سبین کے قتل کے بعد سبین جیسی سوچ رکھنے والے لوگ, وہ اس کا ذمہ دار کسے سمجھتے ہیں؟
ڈائریکٹلی ظاہر ہے کوئی کسی کی طرف انگلی نہیں اٹھا رہا ہے. آج ہی آئی ایس پی آر کا ایک بیان آیا ہے وچ از ویری انیوژول. اس میں نہ صرف پاکستانی فوج کی طرف سے سبین کے اہل خانہ سے تعزیت کا اظہار کیا گیا ہے, بلکہ اس میں بطور خاص یہ مینشن کیا گیا ہے کہ جو سیکرٹ ایجنسیز ہیں ان کو یہ ہدایت کی گئی ہے کہ وہ مجرموں کی گرفتاری کے لیے جو لا انفورسمنٹ ایجنسیز ہیں ان کی تحقیقات میں تعاون کریں, وچ از ان یوژل. اب تک اگر اس طرح کے واقعات ہوتے رہتے تھے تو آئی ایس پی آر کی طرف سے اگر کوئی بیان آتا بھی تھا تو وہ یہ ہوتا تھا کہ جناب یہ جو تاثر ہے یہ غلط ہے کہ کوئی ایجنسی اس میں انوالو ہے اور تحقیقات تک صبر کرنا چاہیے اور کسی کنکلوژن پہ نہیں پہنچنا چاہیے. لیکن سبین کے معاملے میں جو آئی ایس پی آر کا بیان آیا ہے وہ ڈفرینٹ ہے. اس سے اندازہ یہ ہوتا ہے کہ ہو سکتا ہے کہ جو ہائر اتھارٹیز ہوں ان کے علم میں نہ ہو کہ نیچے کے لیول پہ کیا ہو رہا ہے. ادر دین دیٹ جو سرکمسٹانشل ایویڈنس ہیں وہ یہ ہیں کہ جی ایک سیمینار بلوچستان پہ ہوتا ہے, اس کا آرگنائزر اس سیمینار کے ختم ہونے کے 15 منٹ بعد قتل کر دیا جاتا ہے. فرض کریں کہ نامعلوم افراد نے قتل کیا تو پھر یہ سوال پیدا ہوتا ہے کہ اگلے ایک گھنٹے میں ٹویٹر کیسے بند ہو گیا سبین کا, اور وہ جو ویب سائٹ تھی ٹی ٹو ایف کی وہ کیسے بلاک ہو گئی, وہ کس نے بلاک کر دی. تو یہ ساری چیزیں جو ہیں ظاہر ہے کہ ایک خاص طرح کا کنکلوژن آدمی کو اختیار کرنے پہ مجبور کرتی ہے.
یہ تھے صحافی دانشور اور کالم نگار وسط اللہ خان. اسی موضوع پر مزید بات کرنے کے لیے میں نے رابطہ کیا ریسرچ اسکالر منصور رضا سے اور پوچھا کہ سبین کے قتل کا جو واقعہ ہے اس کے بعد شہر میں کیا فضا ہے اور سبین کے حلقے میں لوگ کیا سوچ رہے ہیں.
دیکھیں شہر میں امید سے آ رہی ایک فضا ہے, اس لیے کہ ابھی 2 سال پہلے اگر آپ کو یاد ہو تو پروین رحمان کا کیس ہوا, اس کے 2 مہینے بعد عبدالوحید کا کیس ہوا ان دا سیم ویسینٹی اورنگی ٹاؤن کے ایریا میں, اب یہ سبین کا کیس ہوا. تو لوگ جو ایک امید رکھتے ہیں کہ جی پاکستان آگے بڑھ رہا ہے یا پاکستان ایک روشن خیال پاکستان ہوگا, اور روشن خیال سے ہرگز مطلب یہاں پہ یہ نہیں ہے کہ یہاں پہ کوئی سوشلسٹ ریولوشن آ جائے گا. روشن خیال سے مطلب یہ کہ بنیادی باتیں جو پوری دنیا میں ایکسیپٹیبل ہیں کہ اقلیتوں کو برابر کے حقوق مل جائے, عورتوں کو آزادی مل جائے, لبرل آرٹس کو سوسائٹی میں گنجائش بن جائے, تو اس قسم کے لوگ اس وقت ایک لیول کی مایوسی کا شکار ہیں.
ایسے ماحول میں جب اتنے شدید خطرات ہیں اپنی بات کہنے یا اپنی رائے کے اظہار کی صورت میں, تو سبین جیسے لوگ اپنی بات کیسے کہہ پاتے ہیں؟
یہ بہت پرانی ڈیبیٹ ہے کہ آپ کو سسٹم کے ساتھ انگیج ہو کے کام کرنا ہے یا آپ کو سسٹم سے کنفرنٹ کر کے کام کرنا ہے. اچھا جو سبین جیسے لوگ ہیں یہ کبھی بھی انہوں نے سسٹم کو اپروٹ کرنے کی بات نہیں تھی بلکہ سسٹم سے انگیج ہونا چاہتے ہیں یہ, اور یہ ٹھیک ہے, یہ اسٹریٹجی کے طور پہ بالکل ٹھیک بات ہے. لیکن پھر اس کے کچھ آداب ہوتے ہیں کہ آپ اپنی بہت ایک ہارڈ پوزیشن نہیں لیتے, سافٹ پوزیشن لیتے ہیں, کیونکہ آپ کو نیگوشیٹ کرنا ہوتا ہے, آپ کو ڈائلاگ کرنا ہوتا ہے, اور آپ کو ایک آلٹرنیٹو ویو پوائنٹ کی آپ اسپیس دیتے ہیں تاکہ آپ کی پوزیشن ہمیشہ نیگوشیبل رہے. تو یہ مجھے لگتا ہے کہ بعض سینسٹیو ایشوز ایسے ہیں جن پہ ہارڈ اسٹینڈ لینے سے بہتر یہ ہو کہ اگر آدمی نیگوشیشن کی اور ڈبیٹ کی اسپیس بنائے.
کیا بہت آسان ہوتا ہے سبین کی طرح کھل کر اپنی رائے کا اظہار کرنا, یا ریڈ لائنز ہوتی ہیں جیسا کہ آپ کہہ رہے تھے؟
دیکھیں ریڈ لائنز تو ہیں, ہر اسٹیٹ کی ہوتی ہیں, دنیا میں ہر اسٹیٹ نے بنائی ہوئی ہیں. اگر آپ کو یاد ہو تو 1960s میں گرین پیس موومنٹ کے لوگ مارے گئے تھے جب انہوں نے فرینچ واٹرز میں نیوکلیئر فوسل فیول کو ڈسپوز آف کرنے سے منع کیا تھا. تو یہ تو دنیا میں ہر اسٹیٹ کی ہوتی ہیں. بات یہ کہ آپ جو بھی ایکٹیوسٹس ہیں وہ اگر یہ سمجھ لیں کہ اسٹیک ہولڈرز کون ہیں, ان کی پوزیشنز کیا ہیں, ان کی پرسپشنز آپ کے بارے میں کیا ہیں, انہیں ایکٹیوسٹس کے بارے میں کیا ہیں, اور پھر اس حساب سے کیلکولیٹ کر کے اور پھر اگر چیس بورڈ پہ آئیں تو زیادہ بہتر رہتا ہے پولیٹیکل چیس بورڈ کے اوپر.
تو جب یہ حدود یا ریڈ لائنز موجود ہیں تو پھر کیسے بات کہی جاتی ہے, کیا کرتے ہیں سبین جیسے لوگ؟ پھر
سبین نے تو بہت ڈائریکٹ اسٹینڈ لیا تھا. سبین تو بالکل ایک پوزیشن لے رہی تھی نا کہ جس زیادتی ہو رہی ہے, ظلم ہو رہا ہے, اور وہ ہو بھی رہا ہے, اس میں کوئی شک نہیں ہے کہ نہیں ہو رہا, لیکن جو لوگ ان کے خیال میں ظالم ہیں ان کا ویو پوائنٹ کہاں پر ہے؟ دیکھیں یہ تو سارا پرسپشن کا کھیل ہے نا, میں ظالم ہوں میں مظلوم ہوں یہ تو پرسیو آپ کریں گی نا, بات تو صاف ہی ہونی چاہیے. لیکن آج کی سوسائٹی اتنی کمپلیکس ہے کہ صرف سچ بولنا کافی نہیں ہے بلکہ سچ کو پیکج کرنا بہت امپورٹنٹ ہے.
یہ تھے ریسرچ اسکالر منصور رضا. اور سربین میں اب وقت ہوا ہے شکیل اختر کے ہفتے وار ریڈیو کالم دوسرا پہلو کا, سنیے شکیل اختر کی زبان.
بھارت کے دارالحکومت دلی میں اس ہفتے عام آدمی پارٹی کے زیر اہتمام کسانوں کی ایک ریلی کے دوران راجستھان کے کسان گجیندر سنگھ نے خودکشی کر لی. گجیندر سنگھ کی خودکشی کے المناک منظر کو پورے بھارت نے ٹیلی ویژن پر براہ راست دیکھا. گجیندر سنگھ کے بارے میں موت کے بعد کی تحقیقات سے معلوم ہوا کہ حالیہ بے موسم کی بارشوں میں ان کی فصل تباہ ہو گئی تھی. بھارت نے مارچ اور اپریل کے مہینے میں اس برس 400% سے زیادہ بارش ریکارڈ کی گئی ہے. غالباً پچھلے 100 برس میں ان مہینوں میں اتنی بارش کبھی نہیں ہوئی.
کسانوں کی کھڑی فصلیں تباہ ہو گئیں۔ بچی ہوئی فصل لے کر جب وہ بازار پہنچے تو حکومت خراب معیار کا اناج کم قیمت پر خریدنے پر مصر رہی۔ ابھی کسان اس مصیبت میں الجھے ہوئے تھے کہ حکومت نے ایک نیا آرڈیننس جاری کر دیا۔ اب یہ آرڈیننس پارلیمنٹ میں بل کے طور پر پیش کیا جا چکا ہے۔ اس بل کے تحت حکومت اور نجی کمپنیوں کے ذریعے کسانوں کی زمینیں حاصل کرنے کے عمل کو آسان بنا دیا گیا ہے۔ اس میں کسانوں کے فیصلے کو نظر انداز کیا گیا ہے۔ اس بل کی پورے ملک میں مخالفت ہو رہی ہے۔ دراصل مودی حکومت اس قانون کے ذریعے غیر ملکی اور ملکی سرمایہ کاروں کو یہ بتانا چاہتی ہے کہ وہ ایک کارپوریٹ دوست حکومت ہے اور صنعت کار اس کے اقتدار میں اپنی کمپنیاں اور صنعتیں قائم کرنے کے لیے بے روک و ٹوک سرمایہ لگا سکتے ہیں۔ انہیں کسی مشکل کے بغیر پورے ملک میں زمینیں دستیاب ہوں گی۔ بھارت میں زرعی زمینیں بہت تیزی سے کم ہوتی جا رہی ہیں۔ زراعت پر لاگت اتنی بڑھ چکی ہے کہ اب یہ منافع بخش پیشہ نہیں رہ گیا ہے۔ اس پر سے کسانوں کو ہر معاملے میں بدعنوان سرکاری اہلکاروں سے نپٹنا پڑتا ہے۔ کسان سال بسال بدحالی کی طرف بڑھ رہے ہیں۔ دوسری جانب زمینوں کے دام غیر معمولی طور پر بڑھنے سے کارپوریٹ ہاؤسز اور تعمیراتی کمپنیاں زمینیں خریدنے میں مصروف ہیں۔ کسان بھی اب بڑی تعداد میں زمینیں فروخت کر کے شہروں کا رخ کر رہے ہیں یا دوسرے کاروبار میں پیسہ لگا رہے ہیں۔ بہت سے چھوٹے کسان کوئی مہارت نہ ہونے کے سبب شہروں میں مزدور بن رہے ہیں۔ زراعت اب ملک کے بیشتر کسانوں کے لیے موت کی کھیتی بن چکی ہے۔ ایک طرف بڑھی ہوئی لاگت اور دوسری جانب قدرت کی کوئی آفت ہر لمحہ ان کی زندگی بے بسی کی تصویر ہے۔ ہر برس ہزاروں کسان مجبوری اور بے بسی میں خودکشی کر رہے ہیں۔ ہر گھنٹے ملک کے کسی نہ کسی خطے میں کوئی کسان اپنی زندگی ختم کرتا ہے۔ سیاسی جماعتوں کے لیے کسان محض ووٹ بینک ہے۔ کبھی کوئی جماعت قرض معاف کرنے کا وعدہ کرے گی تو کوئی معاوضہ دینے کی بات کرتی ہے، لیکن کوئی ایسی جامع پالیسی بنانے کی بات کبھی نہیں ہوگی کہ جس سے کسانوں کو قرض نہ لینا پڑے اور وہ ایسی حالت میں نہ آئے کہ اسے امداد کی ضرورت ہو۔ گجن سنگھ کی موت سے بھارت کی سیاست پر کوئی اثر نہیں پڑے گا۔ ان کے گھر والوں کو معاوضہ دے دیا گیا ہے۔ اس برس جو ہزاروں کسان خودکشی کریں گے ان کے گھر والوں کو بھی کچھ معاوضہ دے دیا جائے گا۔ خودکشی کے دن راجستھان کی رنگ برنگی روایتی پگڑی پہنے ہوئے گجن سنگھ کی تصویر کچھ ہی دنوں میں دھندلی ہو جائے گی۔ شکیل اختر، بی بی سی، دلی۔
پاکستان کے دوسرے صوبوں کے مقابلے میں اس کے صوبے بلوچستان میں ملیریا سے لوگ زیادہ متاثر ہو رہے ہیں۔ ملیریا کے عالمی دن کے موقع پر بلوچستان کے محکمہ صحت کے حکام کا کہنا ہے کہ ملیریا اس صوبے میں ایک بڑا چیلنج بن رہا ہے، جبکہ اس کے بعض اضلاع میں ملیریا کے حوالے سے صورتحال خراب ہے۔ تفصیل بتا رہے ہیں کوئٹہ سے محمد کاظم۔
ملیریا کے عالمی دن کے مناسبت سے محکمہ صحت کے حکام کی جانب سے کوئٹہ میں ایک سیمینار کے علاوہ پریس کانفرنس کا بھی انعقاد کیا گیا، جن کے دوران یہ بتایا گیا کہ جدید دور میں بھی بلوچستان میں ملیریا ایک بڑے خطرے کے طور پر موجود ہے۔ بلوچستان کے وزیر صحت رحمت بلوچ کا کہنا ہے کہ ملیریا ایک بڑا چیلنج بن رہا ہے
اور آنے والے سالوں میں لاکھوں افراد اس کی زد میں آ سکتے ہیں۔ تالابوں میں ہر وقت پانی کا جمع رہنا، جو کہ مچھروں کی افزائش نسل کا سبب بن رہے ہیں۔ مجموعی حیثیت میں ملیریا کسی حد تک کنٹرول میں ہے، مگر صوبے کے بعض اضلاع میں ملیریا کی صورتحال خراب ہے۔
بلوچستان کے 32 اضلاع میں سے نصف سے زائد میں ملیریا کی صورتحال سنگین ہے۔ اس حوالے سے ملیریا کنٹرول پروگرام کے سربراہ ڈاکٹر کمالان گچکی کا کہنا ہے،
17 ضلع ہمارے جو آئی ریس ڈسٹرکٹس ہیں ان میں ہماری انٹرونیشن زیادہ ہے اور باقی جو اضلاع ہیں ان میں کچھ کمپوننٹ ہمارے کم ہیں۔
جہاں ملیریا بلوچستان میں خطرناک شکل میں موجود ہے، وہاں ایرانی حکام کو بھی یہ شکایت ہے کہ ملیریا ایران میں بھی یہاں سے منتقل ہو رہا ہے۔ وزیر صحت رحمت بلوچ کا اس بات کی تصدیق کرتے ہوئے کہنا تھا،
جو ایرانین ڈاکٹر احمد رئیسی آیا تھا، ان کا ملیریا جو پروگرام کا چیف تھا، وہ یہاں پہ 10-15 دن رہے ہیں، ادھر ہی پچھلے سال آئے تھے۔ تو وہ یہی کہہ رہے ہیں کہ جی آپ لوگوں سے ہمیں بارڈر سے ٹرانسفر ہو رہا ہے، لیکن وہاں پہ اس طرح کہ ہم وہاں جا کے وزٹ نہیں کر سکتے ہیں۔ اس طرح جو صورتحال ہے یا فارن پالیسی ہے جس حوالے سے آپ لے لیں،
شعور کی کمی کی وجہ سے لوگ ملیریا کا صحیح اور مکمل علاج بھی نہیں کرتے۔
یہ رپورٹ پیش کر رہے تھے محمد قاسم۔ اور اب وقت ہوا ہے بالی ووڈ راؤنڈ اپ کا، ترتیب و پیشکش نصرت جہاں۔
ہر ایک بات پہ کہتے ہو تم کہ تو کیا ہے، ہر ایک بات پہ کہتے ہو تم کہ تو کیا ہے، تم ہی کہو کہ یہ انداز گفتگو کیا ہے۔ سال کی سابق ملکہ حسن ایشوریہ رائے अक्सर कॉन्ट्रोवर्सीज में घिरी रहती हैं। कभी सलमान तो कभी विवेक, कभी उनका वजन तो कभी उनका इश्तेहार। अब देखिए ना, हाल ही में कल्याण ज्वेलरी के एक इश्तेहार के सबब वो तनकीद के घेरे में है, जिसमें एक सियाह फाम बच्चा उनके सर पर छतरी लगाए खड़ा है और वो मोहतरमा बड़ी शान से गुजरे जमाने का अमीराना अंदाज पेश करने की कोशिश कर रही है। बात करेंगे गुजरे वक्तों की एक और हसीना की, और सुनिएगा कि सलमान खान के बारे में क्या कहती है साबिक ड्रीम गर्ल हेमा मालिनी। ये है बॉलीवुड राउंड अप और मैं हूँ आपकी अपनी नुसरत जहाँ। साबिक हसीनाओं का जिक्र करने से पहले बात करते हैं इस हफ्ते रिलीज होने वाली फिल्म जय हो डेमोक्रेसी की। दूसरी फिल्मों की तरह इसमें भी पाकिस्तान भारत सरहद की टेंशन दिखाने की कोशिश की गई है, लेकिन जरा अलग अंदाज में।
इमरजेंसी सर, जल्दी आइए
सर, मुझे लगता है कि अभी भी घुसपैठ ये नो मैन्स लैंड में घुसे हुए हैं सर।
वी नीड टू टेक एक्शन।
हमसे पहले कभी किसी रक्षा मंत्री ने एक्शन लिया जो हम लेंगे?
हमारी फिल्म क्रिटिक नम्रता जोशी हमेशा की तरह फिल्म रिव्यू के लिए तैयार है। तो नम्रता क्या कहेंगे आप?
बेसिकली फिल्म जो है वो डेमोक्रेसी को एक मजाहिया तौर पे देखती है कि कितनी फार्स की तरह बन के रह गई है, उसका ना कोई यूज है मतलब, और उसको कितनी गलत तरीके से जो डेमोक्रेटिक प्रिंसिपल्स हैं दैट कैन बी यूज्ड। और सिंपल जो एक इंसिडेंट लेके चले हैं वो चले हैं कि इंडो पाक बॉर्डर पे एक मुर्गी नो मैंस लैंड में चली जाती है, इट बिकम्स प्रेस्टीज इशू, इंडिया की तरफ से एक बंदा भेजा जाता है नो मैंस लैंड में मुर्गी लाने के लिए, जो टेंशन है वो एस्केलेट हो जाती है आपस में ऑलमोस्ट टू द लेवल की अब लड़ाई होगी। तो इस फिल्म में सोती हुई जनता को और अच्छी तरह से सुला देगी ये फिल्म। 5 में से मैं 1 नंबर दूंगी, वो भी बहुत दुखी होके। आई डोंट थिंक इट्स वर्थ अ विजिट।
सरहद पार से माँ बहन की गालियों की बौछार आ रही है सर।
तुम भी तो माँ बहन की गालियाँ।
ये पार्लियामेंट्री भाषा में है, किसी को समझ में नहीं आता।
देखें लोग क्या कहते हैं।
मुझे बिल्कुल अच्छी नहीं लगी, बहुत बकवास है, कुछ मेरे को समझा ही नहीं। इंडिया पाकिस्तान का ये पिक्चर मेरे को बहुत बकवास लगी,
फुल बकवास फिल्म है, कुछ मजा नहीं आया। इंडिया पाकिस्तान के बारे में कुछ भी दिया मजा नहीं आया।
अच्छी नहीं लगी, नहीं गाना था उसमें, नहीं हीरो थे, कुछ भी अच्छा नहीं लग रहा।
चांद छुपा बादल में शर्मा के मेरी जाना।
ऐश्वर्या राय से याद आया कि अपने सल्लू भाई यानी सलमान खान भी कॉन्ट्रोवर्सीज के किंग हैं। कभी ऐश्वर्या तो कभी कतरीना, कभी जेल तो कभी केस, लेकिन इंडस्ट्री की ड्रीम गर्ल हेमा मालिनी इसके बावजूद भी उनकी फैन नजर आती हैं।
सलमान इज वन ऑफ द मोस्ट पॉपुलर एंड सॉट आफ्टर हीरो ऑफ टुडे एंड ही इज अ वंडरफुल पर्सन आल्सो, बट अनफॉर्चुनेटली समथिंग हैज हैपेंड व्हिच नोबडी कुड अवॉइड। वी आर ऑल विद हिम, वी आर ओनली एक्सपेक्टिंग प्रॉपर वर्डिक्ट टू कम फॉर हिम।
क्यों ना हो हेमा जी, सलमान खान में धर्म पाजी की झलक जो नजर आती है। ये खूबसूरत आवाज तो आप पहचान ही गए होंगे। जी हाँ, ये है माधुरी दीक्षित। घर गृहस्थी सजाने के बाद एक बार फिर इंडस्ट्री का रुख किया, लेकिन पुराना जादू जगा नहीं सकी मैडम। बात जो भी हो, सच तो ये भी है कि आज भी इंडस्ट्री में आने वाली नई हीरोइंस का मवाजना माधुरी की खूबसूरत मुस्कुराहट और चंचल अदाओं से किया जाता है। भाई हमारे छोटे नवाब यानी सैफ अली खान हाल ही में एक इवेंट पर गए, जहां वो पेन बनाने वाली कंपनी को प्रमोट कर रहे थे। प्रमोशन के दौरान पेन की तारीफ करते करते वो इतना जज्बाती हुए कि इसी पेन से अपने वालिद पर कहानी लिखने की बातें करने लगे।
Who knows, maybe one day. The point is I love writing and I love a good pen.
लिखे लिखे नवाब साहब,
वैसे कहानी तो आपकी भी काफी दिलचस्प हो सकती है, सोच कर देखिए शायद मूड बन जाए।
ए गोली मार भेजे मैं, भेजे शोर करता है।
मनोज बाजपाई, बिहार के एक छोटे से गांव से आने वाले मनोज बाजपाई को आज कौन नहीं जानता, इंडस्ट्री में आज उनकी एक खास पहचान है।
तू मेरे पास भी है, तू मेरे साथ भी है।
मनोज बाजपाई की इब्तदाई तालीम बिहार से हुई, उसके बाद उन्होंने दिल्ली का रुख किया जहां वो दिल्ली यूनिवर्सिटी में दाखिल हुए और एक्टिंग का शौक उन्हें नेशनल स्कूल ऑफ ड्रामा तक ले गया। मनोज ने अपने करियर का आगाज दूरदर्शन पर एक सीरियल अभिमान से किया, जिसके बाद फिल्मों में मुख्तलिफ छोटे मोटे रोल किए। इब्तदाई दिन कैसे रहे आपके?
शुरुआती दिन किसी भी आदमी के बहुत ही बुरे गुजरते हैं, क्योंकि आपके चेहरे पे तो लिखा नहीं होता है कि आप किस तरीके के अभिनेता हैं, तो लोगों को ये मनवाने में कि मैं अपना काम जानता हूँ उसी वो उसमें ही बहुत साल लग गए। जबकि मैं बैंडिट क्वीन करके आया था, लेकिन उस फिल्म से मुझे ज्यादा कुछ फायदा हुआ नहीं। उसका फायदा मुझे 5 साल के बाद राम गोपाल वर्मा से मिलने के बाद हुआ, जब उन्होंने मुझे पहचाना कि मैं बैनेट क्वीन का वही एक्टर हूं जिसने वो मानसिंह का रोल किया था, तब उन्होंने मुझे सत्या दी थी।
सपने में मिलती है ओ कुड़ी मेरी, सपने में मिलती है।
यूं तो मनोज बाजपाई बैंडिट क्वीन, द्रोह काल जैसी कई फिल्मों में नजर आए, लेकिन असल पहचान उन्हें 1998 में राम गोपाल वर्मा की फिल्म सत्य से मिली, जिसमें भीकू मात्रे के किरदार ने उन्हें तारीफ के साथ साथ कई अवार्ड्स भी दिलवाए। मनोज अपना ये किरदार कभी नहीं भूल सकते।
सत्या से जो शुरुआत हुई है मेरी पहचान की, इसलिए वो उसको भुला पाना बहुत मुश्किल है, और को मैं भुलाना ही क्यों चाहूंगा। उसने मुझे एक जिंदगी दी, एक 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 तरी, एक एक करियर दिया, तो सब कुछ सत्या के बदौलत ही हुआ है।
में उन्होंने फिल्म अक्स में भी निगेटिव रोल किया और इस फिल्म ने भी उनकी झोली में कई अवार्ड डाले। 1999 में शूल, 2000 में दिल पे मतली यार, 2001 में जुबैदा और 2003 में पिंजर उनकी बड़ी फिल्मों में से एक हैं। लेकिन 2004 में फिल्म वीरजारा के लिए उन्हें नेशनल अवार्ड दिया गया। इतनी कामयाबी के बाद कैसा महसूस करते हैं मनोज?
जहाँ तक स्टारडम और स्टार ये सारी चीजें हैं, वो किसी भी स्टार से भी पूछने जाएंगे तो वो भी कहेगा कि पता नहीं ये कैसे हो गया, क्योंकि स्टारडम जो है वो जिसको भी मिलता है, वो उसको जब मिलता है तो वो खुद ही आश्चर्यचकित रहता है कि ऐसा कैसे हो रहा है मेरे साथ में, क्योंकि ये सारी चीजें दर्शकों से जुड़ी होती हैं और दर्शक निर्णय लेते हैं कि वो आपको किस तरीके से जानना चाहते हैं।
2006 में उन्होंने अदाकारा शबाना रजा से शादी की और उनकी एक बेटी है। मनोज अपनी बीवी और बेटी के साथ सबसे ज्यादा वक्त गुजारना पसंद करते हैं।
पहले जो है मैं और मेरी पत्नी फिल्में देखने चले जाते थे, या घर पे फिल्म मंगा के देखते थे, या किताब पढ़ते रहते थे, या खाना बनाने में लगे रहते थे, हम कुछ न कुछ करते रहते थे, या घूमने कहीं चले जाते थे। लेकिन आज जब से बेटी का जन्म हुआ है, फिल्म के अलावा, काम के अलावा सिर्फ एक ही काम है, घर जाना अपनी बेटी के पास, बस इसके अलावा कोई मेरे पास काम नहीं।
हाल ही में फिल्म गैंग्स ऑफ वासेपुर और बदलापुर में इनके किरदार काफी मकबूल हुए।
जिया हो बिहार के लाला, हाय जिया तू हजार साला, जिया है बिहार के लाला, अरे जिया तू हजार साला।
तो ये था आज का बॉलीवुड राउंड अप। अब मुझे दें इजाजत और रखें अपना ख्याल। खुदा हाफिज।
ये थी नुसरत जहां। इसके साथ ही सरवीन इख्तिताम को पहुंचा। सरवीन के आज के एडिटर थे जाफर रिजवी और प्रोड्यूसर्स थे अथर काजमी और उमर अफरीदी। लंदन स्टूडियो में मैनेजर के फरायज अंजाम दे रही थी सुजान लेनन, जबकि पाकिस्तान से प्रोडक्शन में हमारा साथ दिया है इसरार अल हक ने। तमाम साथियों के साथ नाज़िम मेमन को इजाजत दें और चलते चलते सुने अहम आलम खबरों का खुलासा शुमाइला खान की जुबानी।
نیپال میں آنے والے شدید زلزلے میں اب تک 1000 کے قریب افراد کے ہلاک ہونے کی اطلاعات ہیں. شام میں القاعدہ سے منسلک باغیوں نے حکومتی فورسز سے آخری بڑے شہر جسرل شغور کا قبضہ بھی حاصل کر لیا ہے. یہ شہر شمالی صوبے ادلیب میں آتا ہے. یمن میں حوثی باغیوں کے ایک اہم حامی سابق صدر علی عبداللہ صالح نے لڑائی ختم کرنے کی اپیل کی ہے اور کہا ہے کہ سیاسی حل کے لیے بات چیت کو دوبارہ شروع کیا جائے. جاپان کی پولیس کا کہنا ہے کہ انہوں نے ایک شخص کو گرفتار کیا ہے جس نے وزیر اعظم کے دفتر کی چھت پر ایک چھوٹے ڈرون کو اتارا جس پہ تابکاری مواد رکھا ہوا تھا. گرفتار شخص کا کہنا ہے کہ وہ جوہری طاقت کے خلاف احتجاج کر رہا تھا. جنوبی چین میں سرکاری اہلکاروں کا کہنا ہے کہ انہوں نے ایک کاٹن فیکٹری سے ایک 34 سالہ شخص کو بازیاب کرایا ہے جو پچھلے 18 سالوں سے فیکٹری کے چھوٹے سے کمرے میں قید تھا. اور برونڈی کے صدر پیری کورنزیزا کو تیسری مدت صدارت کے لیے منتخب کر لیا گیا ہے. یہ بی بی سی اردو سروس ہے.